الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله فرمان مصطفیٰ صلی اللہ تعالیٰ علیہ وسلم، تم اپنی مجلسوں کو مجھ پر درود پڑھ کے آراستہ کرو کہ یہ بروز قیامت تمہارے لیے نور ہوگا۔ پروگرام ہے انسان ایک حیرت انگیز تخلیق۔ پیارے پیارے اسلام بھائیوں اور مدنی چینل کے ناظرین، ہیومن باڈی از کنسیڈرڈ ٹو بی دا موسٹ کمپلیکیٹڈ مشین ایور ایگزسٹڈ۔ انسانی جسم جس انداز سے کام کرتا ہے، کوئی بھی پیچیدہ ترین مشین انسان نے بنائی ہو، انسان کے جسم کا مقابلہ نہیں کر سکتی۔ کیسا ہی سپر کمپیوٹر آ جائے، کیونکہ انسان کے جسم میں موجود مختلف اعضاء، مختلف آرگنز اپنا اپنا کام جس انداز سے سر انجام دیتے ہیں، جس مدت میں سر انجام دیتے ہیں، جس سٹائل سے یہ کام کرتے ہیں، اٹس یونیک اینڈ مارولس، ان میچبل کوالٹی ہے انسان کے اس جسم کی۔ آپ نے نوٹ کیا ہوگا کہ ایک اس دوسرے پر ڈپینڈ کرتا ہے۔ عام طور پر اگر کوئی بیمار ہو جائے اور اس کا کوئی ایک حصہ جسم کا کام کرنا چھوڑ دے یا کم کام کرے، تو پھر یہ چیز دیگر اعضاء کے اندر بھی چلتی ہے۔ کسی کے جگر میں مسئلہ ہوا تو کڈنیز کام کرنا چھوڑ دیں گی، پیٹ کا مسئلہ ہوا تو وہ پھیپھڑوں تک آ جائے گا۔ وائی؟ بیکاز ایوری تھنگ از انٹر کنیکٹڈ، دیر از اے نیٹورک، دیر از اے ویری کمپلیکس نیٹورک، بڑا ہی پیچیدہ نیٹورک ہے جسم کے مختلف اعضاء کے درمیان میں۔ اللہ کی شان ہے جی، یہ سورہ آل عمران میں فرمایا، وہی ہے جو ماؤں کے پیٹوں میں جیسی چاہتا ہے تمہاری صورت بناتا ہے، اس کے سوا کوئی معبود نہیں، وہ زبردست ہے، حکمت والا ہے۔ اور آج ہم جس انسانی عضو کا ذکر کریں گے، اس کی اہمیت اتنی ہے کہ وہ آرگن 500 فنکشنز پرفارم کر رہا ہے، اور یہ ہے انسانی جگر، لیور۔ اینڈ دیٹ از لیور، اٹس کالڈ دا ورک ہاؤس آف ڈائجسٹو سسٹم۔ پورے نظام انہضام کی، جو انسان کا نظام ہے جس کے ذریعے کھانا ہضم ہوتا ہے، اس میں اس کا کام اہم ترین ہے۔ انسان کے جسم میں اندرونی طور پہ دیکھا جائے تو سب سے بڑا آرگن ہے، اور پورے جسم میں یہ دوسرا بڑا عضو ہے۔ انسان کے جسم میں سب سے بڑا آرگن وہ اسکن ہے، انسان کی جلد، اور دوسرے نمبر پہ لیور ہے۔ 500 کام جو لیور کر رہا ہے، یہ انسانی زندگی کی بقا کے لیے، انسانی زندگی کے لیے انتہائی اہم ترین ہے، اور ان میں سب سے ضروری میٹابولزم ہے۔ ناؤ وٹ از میٹابولزم؟ جسٹ ٹرائی ٹو کنسیڈر اینڈ انڈرسٹینڈ دس ایکٹیویٹی، اٹس اے پیوٹل۔ جسم میں ہونے والا ایک انتہائی اہم کام ہے میٹابولزم، اور جگر اس کام کو سر انجام دے رہا ہے۔ یہ کیا ہے؟ یہ وہ کام ہے جس کے ذریعے جسم میں توانائی پیدا ہو رہی ہوتی ہے۔ دیکھیے، ہم جو کھانا کھاتے ہیں، پیتے ہیں، ایسا تو نہیں ہے کہ وہ بوٹی روٹی سیدھی جا کے ہماری خون کے اندر گردش کرنے لگ جائے، ایسا تو نہیں ہوتا۔ اس کھانے سے طاقت ملتی ہے، توانائی ملتی ہے۔ تو کھانا جو ہم نے کھایا، اس کھانے کو توانائی میں تبدیل کرنے کا جو عمل ہے، اس کو میٹابولزم کہتے ہیں۔ یہ انرجی ہوتی ہے جو ہمارے جسم سے نکلتی ہے۔ تو تمام کیمیکل ریئیکشن ہمارے جسم میں جو ہو رہے ہیں، جن سے توانائی پیدا ہوتی ہے، ہمارے جسم کے اندر کاربوہائیڈریٹس ہیں، فیٹس ہیں، پروٹینز ہیں، منرلز ہیں، ہم کھاتے ہیں تو یہ ٹوٹتے ہیں، ٹوٹنے کے بعد ان سے توانائی پیدا ہوتی ہے، اور پھر ہمارے جسم کو مختلف کاموں کے لیے توانائی چاہیے۔ میں بول رہا ہوں، توانائی چاہیے، میں سانس لے رہا ہوں، توانائی چاہیے، خون گردش کر رہا ہے پورے جسم میں، توانائی چاہیے، کھانا ہضم ہو رہا ہے، توانائی چاہیے۔ تو میٹابولزم از مور امپورٹنٹ، اٹس جسٹ لائک این انرجی گیونگ میکانزم۔ یہ ایک بجلی کا سمجھ لیں پاور ہاؤس ہے جہاں سے ہمیں توانائی ملتی ہے۔ میٹابولزم کے آگے دو سٹیپس ہوتے ہیں، ایک کینابولزم اور ایک کیٹابولزم۔ کیٹابولزم سے مراد یہ ہے کہ کھانا وہ چھوٹے حصوں میں تقسیم ہو جائے۔ کیٹابولزم سے مراد یہ ہے کہ کھانا جو ہم نے کھایا وہ تھوڑے حصوں میں، چھوٹے حصوں میں ٹوٹ جائے اور انرجی پیدا ہو۔ اور اینابولزم کا مطلب یہ ہے کہ وہ جو طاقت توانائی پیدا ہوئی، اس سے نئے خلیے بنے اور پرانے خلیوں کی ریپیئر ہو۔ اور یہاں मोटापे की वजह भी हमें समझ आ गई कि जब हम खाना खाते हैं तो एनर्जी पैदा होती है, जितनी एनर्जी हमें चाहिए उतनी एनर्जी जिस्म इस्तेमाल कर लेता है, लेकिन अगर एनर्जी ज्यादा पैदा हो जाए तो जिस्म तो इस्तेमाल नहीं कर सकता, वो फिर स्टोर हो जाती है, वो फिर बचा ली जाती है, और वो एनर्जी जो बचा ली जाती है ये मोटापे का सबब बनती है। इसीलिए कहते हैं जी खाना पेट में भूख रख के खाना चाहिए, ज्यादा खाएंगे ओवर ईटिंग करेंगे तो इससे फिर नुकसान होता है। अभी जो मेटाबॉलिज्म है इसका दारोमदार किन चीजों पर है, एक तो इंसान के जिस्म का साइज कंपोजिशन, चब्बी, अगर इंसान का जिस्म भारी है, मसल्स भारी है, मर्द है या औरत है, मर्दों में मेटाबॉलिज्म तेज होता है, ज्यादा उम्र के जो अफराद होते हैं उनमें मेटाबॉलिज्म कम होना शुरू हो जाता है, जीन्स का भी इसमें किरदार होता है, और इट्स वेरी इंपॉर्टेंट प्रोसेस हमने समझ लिया। और जिगर लिवर ये मेटाबॉलिज्म में कलीदी किरदार अदा कर रहा है। जिगर एक बड़ा मीटी गोश्त का बना हुआ ऑर्गन है जो पेट के दाएं तरफ होता है, वजन तकरीबन 3 पाउंड, रंग रेडिश ब्राउन, यानी ब्राउन लेकिन कुछ कुछ लाल सा शेड है इसके अंदर। अक्सर आप लिवर को पेट के ऊपर फील महसूस नहीं कर सकते क्योंकि ये पसलियों के नीचे छुपा होता है। याद रखिए जिगर पूरे जिस्म की खून की सप्लाई का 13% कंट्रोल कर रहा होता है। और जैसे जैसे तफसीली बात हुई अभी हमने कि पूरे जो हजम करने का निजाम है उसमें ये एक स्टार प्लेयर है। जिगर के अहम तरीन कामों में एक काम वो फिल्ट्रेशन का भी है। जो कुछ हम खाते पीते हैं, गोश्त हो, सब्जी, फल, जूसेस हो, ये हमारे पेट में जाकर हजम होते हैं, हमारी छोटी बड़ी आंतों में जाते हैं और यहां से खून में जाते हैं और फिर जिगर में जाते हैं। जिगर बड़ा स्मार्ट है, उसको पता है कि इसको डिटॉक्सिफाई कैसे करना है। हमारे खाने में जो जहरीले और गंदे मादे होते हैं उनको पेशाब और स्टूल के जरिए जिस्म से बाहर निकाला जाता है, और जो काम वाली चीजें होती हैं उनको तवानाई बनाकर हमारे जिस्म को दिया जाता है। मदनी चैनल के नाजरीन यहां एक बात समझने वाली है, अल्लाह की कुदरत और शान देखिए, लिवर को जिगर को यह ताकत हासिल है कि वो जहरीले और गैर जरूरी मवाद जिस्म से बाहर निकाल दे और काम वाली चीजों को ही जिस्म में रखे। कैसी बात है, आप जितनी दवाइयां खाते हैं या तो वो दवाई जिगर में प्रोसेस होती है या वो गुर्दे को मुतासर करती है, सारी दवाइयां जो आप खाते हैं वो जिगर में प्रोसेस होती हैं। इसीलिए गैर जरूरी दवाई खाने वाले का जिगर खराब होता है। अब जिगर वो डिटॉक्सिफाई कर रहा है, जहरीले मवाद जिस्म से बाहर निकाल रहा है, और फिर रोजा जिसमें पानी का इखराज कम हो जाता है, गुर्दा उससे पता चल गया कि पानी बंदा नहीं पी रहा तो वो इखराज भी कम कर रहा है। अब जिगर और गुर्दा इनके अंदर कैसा ये एक ताकत अल्लाह ताला ने अता फरमाई कि जिस्म के अंदर रहकर पूरे जिस्म को रेगुलेट कर रहे हैं। आज गुर्दे का डायलिसिस करवाया जाता है लेकिन उस डायलिसिस में गुर्दे के सिर्फ एक काम को रिप्लेस किया जाता है, वो है फिल्ट्रेशन, वरना गुर्दे को तो कोई काम है। आपने गौर किया होगा जो डायलिसिस के मरीज होते हैं उनके जिस्म पे पीलाहट होती है, वो प्रॉपरली अपनी लाइफ में एक्टिव नहीं होते, क्यों? गुर्दा तो काम करना छोड़ गया, गुर्दे के कई काम थे, एक काम आपने रिप्लेस कर दिया, वो जो हीमोडायलाइजर बड़ी मशीन है जो खून को फिल्टर करके साफ कर रही है, एक काम गुर्दे का उस मशीन ने किया, बाकी सारे काम नहीं हो रहे। तो ये कैसी बात है कि जब से इंसान दुनिया में आया ये आजा अंदर छुपे हुए अपना काम करते चले जा रहे, करते चले जा रहे, करते चले जा रहे। लकद खलकनल इंसान फी अहसानी तकवीम, बेशक हमने इंसान को बेहतरीन सूरत पर पैदा फरमाया, वही है जो मां के पेटों में तुम्हारी सूरत बनाता है, एक बेकदर चीज को इंसानी शक्ल में ढाल देता है, उसे मर्द या औरत, गोरा या काला, यह अल्लाह ताला की कुदरत है। मां के पेट में बच्चे की शक्ल बनाना, उसमें रूह फूंकना, उसकी तकदीर लिखना, ये सब कुछ फरिश्ता करता है, लेकिन चूंकि फरिश्ता अल्लाह ताला के हुक्म और इख्तियार से करता है लिहाजा फरमाया कि अल्लाह अस्सवजल ही है जो माओं के पेटों में तुम्हारी सूरतें बनाता है। हजरत अब्दुल्ला बिन मसूद रदी अल्लाह तआला से रवायत है कि नबी अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, تم میں سے ہر ایک کی خلقت اس کی ماں کے پیٹ میں 40 دن تک جمع رکھی جاتی ہے، پھر وہ خون کے لوتھڑے کی صورت میں ہو جاتا ہے، پھر گوشت کی بوٹی کی طرح ہو جاتا ہے، پھر اللہ تعالیٰ ایک فرشتہ بھیجتا ہے جسے 4 چیزوں کا حکم ہوتا ہے، اس سے کہا جاتا ہے کہ اس کا عمل، رزق، دنیا میں رہنے کی مدت اور بدبخت یا سعادت مند ہونا لکھو، پھر اس میں روح پھونکی جاتی ہے، بخاری شریف کی حدیث پاک ہے۔ اب یہی بچہ 9 ماہ گزار کر ماں کے جسم میں اس کی فیٹل ڈیولپمنٹ ہوتی ہے اور مختلف اعضاء مختلف اوقات میں بنتے ہیں۔ آپ نے ایک بات نوٹ کی ہوگی، عام طور پہ جب بچہ پیدا ہوتا ہے، نوزائیدہ بچہ جس کو انفینٹ کہتے ہیں، انہیں اکثر جوائنڈس ہوا ہوتا ہے، آنکھیں جلد پیلے رنگ کی ہو جاتی ہے، جو کہ 1-2 ہفتے میں خود ہی ٹھیک ہو جاتا ہے۔ یاد رکھیے، اس دوران ڈاکٹر کو ضرور دکھانا چاہیے، ورنہ چھوٹے بچوں میں یہ یرکان، یہ جوائنڈس ان کے دماغ کو بھی متاثر کر سکتا ہے۔ در حقیقت بچے کا جگر پیدائش کے وقت پورے طریقے سے بنا نہیں ہوتا اور کام نہیں کر رہا ہوتا، پیدا ہونے کے بعد اس کا جگر پراپر طریقے سے کام کرنا شروع کرتا ہے۔ اب چھوٹے بچوں میں لال خلیے، ریڈ بلڈ سیلز زیادہ ہوتے ہیں، اور جب یہ لال خلیے ٹوٹتے ہیں تو بلوربن پیدا ہوتا ہے۔ یہ بلوربن ایک فاضل مواد ہے، گندا مواد ہے، جگر اس کو جسم سے باہر نکالتا ہے۔ اگر جگر صحیح طرح کام نہیں کرے گا تو یہ بلوربن، یہ گندا مواد جسم میں جمع ہوتا جائے گا اور جوائنڈس ہو جائے گا۔ اسی طرح لیور کا ایک اہم ترین کام جسم میں شوگر کی مقدار کو کنٹرول کرنا ہے۔ شوگر جسم کو چاہیے، اٹس ویری امپورٹنٹ، ویری امپورٹنٹ۔ امریکن ہارٹ ایسوسی ایشن کے مطابق ایک مرد کو دن میں 37.5 گرام یعنی 9 ٹی اسپون شوگر چاہیے، اور ایک خاتون کو 6 ٹی اسپون شوگر ایک دن میں چاہیے۔ لیکن یہ شوگر کی مقدار پہلے ہی ہمارے کھانے میں موجود ہے، اوپر سے چھڑکنے کی ضرورت نہیں ہے، لیکن جس میں جو بھی شوگر جاتی ہے جگر اس کو کنٹرول کرتا ہے۔ کتنی بڑی نعمت ہے یہ۔ آئیے ایک بار کہتے ہیں الحمدللہ، الحمدللہ، اللہ تیرا شکر ہے۔ کیسی فیکٹری ہے، بلوربن بھی کنٹرول کر رہی ہے، شوگر کو بھی کنٹرول کر رہی ہے، بائل بھی پیدا کر رہی ہے اور کام کرتی چلی جا رہی ہے۔ پاک ہے وہ ذات، سبحان اللہ، جس نے یہ نعمت ہمیں عطا فرمائی۔ یاد رکھیے، جب بھی کسی نعمت کا ادراک ہو جائے نا، پتا چلے، احساس ہو جائے، فوراً اللہ کا ذکر ضرور کیجئے۔ رمضان میں تو ثواب اور بڑھ جاتا ہے، اللہ کی رحمتوں کی چھما چھم برسات ہے۔ ایک نفل فرض کے برابر فرض 70 گنا بڑھ گیا، اور ایک روایت کے مطابق ایک بار اللہ کا ذکر کرنا رمضان میں غیر رمضان میں 1000 بار اللہ کے ذکر کرنے سے افضل ہے۔ 1 رکعت نماز پڑھنا غیر رمضان میں 1000 رکعت نماز سے افضل ہے۔ الحمدللہ، سبحان اللہ، ماشاء اللہ، ذکر کرتے رہیے، درود و سلام پڑھتے رہیے، اچھے اجتماعات میں شرکت کرتے رہیے۔ پیارے آقا صلی اللہ تعالی علیہ وسلم کے حسن و جمال کا، آپ کی سیرت کے کمال کا ذکر کیجئے، آپ کے اصحاب اور اہل بیت کا ذکر کیجئے، یہ سب اللہ کا ذکر ہے۔ تو ان دنوں میں بالخصوص ایسی کتب کا مطالعہ کیجئے جس سے علم دین حاصل ہوتا ہے، کیونکہ علم دین حاصل کرنا بڑی عبادت ہے۔ تو جگر بہت بڑی نعمت ہے، 1 منٹ میں یہ خون کو صاف کرتا ہے، اور کتنا ہی خون 1 منٹ میں یہ صاف کرتا چلا جاتا ہے، 1300 قسم کے کیمیکل پروڈیوس کرتا ہے، جن میں اہم ترین بائل ہے۔ جب کھانا پیٹ میں آتا ہے، بائل لیور میں پیدا ہوتا ہے اور وہ کھانے میں موجود فیٹس کو توڑ دیتا ہے تاکہ وہ ہضم ہو سکے اور خون میں اچھے طریقے سے ایبزارب ہو جائیں۔ تمام خون جو میدے اور آنتوں سے گزرتا ہے وہ جگر سے ہو کے جاتا ہے۔ سو یور لیور از ایٹ دا سیم ٹائم اسٹور روم اینڈ اے بیٹری۔ یاد رکھیے، لیور جو ہے جگر، اس میں شوگر اسٹور ہوتی ہے۔ اور اگر روزے کی بات کی جائے تو جب آپ روزے میں صبح سحری کرتے ہیں، اس کے بعد آپ کے جسم کو توانائی ملتی ہے، تو آپ کا جسم آخری کھانے سے توانائی حاصل کرتا ہے، جو کہ سحری کا کھانا ہے۔ 7-8 گھنٹے میں سحری کے کھانے کی توانائی ختم ہو جاتی ہے، پھر लिवर में जो शुगर स्टोर होती है जिसे ग्लाइकोजन कहा जाता है, जिस्म वो इस्तेमाल करता है। यानी ये एक गोदाम है, जिस तरह हमारे घर में आटा पड़ा होता है तो गोदाम में भी आटा पड़ा है। जब किचन वाला आटा ख़त्म हो जाता है तो आप गोदाम से आटा ले आते हैं, तो जब वो गजाइत ख़त्म हो गई और एनर्जी ख़त्म हो गई तो लिवर में जो शुगर पड़ी थी जिस्म ने उसको इस्तेमाल किया। और ये बैटरी भी है, जिस तरह आपका मोबाइल फ़ोन बगैर बैटरी के नहीं चलता, वक्त पे काम होता है, इसी तरीके से जिगर में जो शुगर लेवल पड़ा होता है वो भी हमारे वक्त पर काम आता है। याद रखिए, अगर इंसान का जिगर एकदम से काम करना छोड़ देगा तो इंसान फौरन कोमे में चला जाएगा। जख्मों के ठीक होने में भी जिगर बहुत अहम किरदार अदा करता है। विटामिन के की मदद से जिगर एक ऐसा मवाद बनाता है जो इंसान के जख्मों को ठीक करती है। इसी तरीके से पुराने और खराब खलियों को फ्लश आउट करने में भी मददगार है। यहां आला हजरत अजीमुल बरकत अशा इमाम अहमद रजा खान अलै रहमतुर रहमान का एक शेर याद आया, कांटा मेरे जिगर से गमे रूजगार का यूं खींच लीजिए कि जिगर को खबर ना हो। आला हजरत ने इस शेर में दो मरतबा जिगर का जिक्र किया। बहरहाल यहां किसी और माना में वो यूज हुआ, लेकिन ये कि उन्होंने जिक्र किया तो हमने अपने सिलसिले में इसको बरकतें हासिल करने के लिए ऐड किया। अच्छा, जिगर में एक हैरान कुरन प्रॉपर्टी में आपको बताऊं, इट रीजनरेट्स। कुछ जानवरों के अंदर ये खासियत होती है, मसलन छुपकली में अगर उसकी दुम काट दी जाए तो दुम खुद ब खुद उसकी उग जाएगी, और भी कई मछलियां ऐसी हैं जिनके आज़ा कट जाएं तो खुद ब खुद उग जाते हैं। तो इंसान के जिगर में ये खासियत है कि ये अपने आप को खुद रिपेयर कर लेता है, खुद रिपेयर कर लेता है। जिगर कितने सारे फंक्शन हमने सुने, हमें अंदाजा हुआ कितना जरूरी है, लेकिन ये भी कैसी बात है कि जिगर के अंदर कोई प्रॉब्लम अगर हो जाए तो ये हत्तुल वसा अपने आप को खुद ठीक कर लेता है। इंसानी सेहत का दारोमदार एक सेहतमंद जिगर पर है। सेहत बड़ी नेमत है। बुखारी शरीफ जिल्द नंबर 4 सफा 222 हदीस नंबर 1264 है, दो नेमतें ऐसी हैं जिनके बारे में बहुत से लोग धोखे में हैं, एक सेहत और दूसरी फरागत। तो इन नेमतों की कदर करनी चाहिए। जब अल्लाह ने ये नेमतें दी तो इनका सही तरीके से इस्तेमाल करें, जायज इस्तेमाल करें, इबादत करें, इल्म हासिल करें और इनका ख्याल भी रखें। देखिए, बीमार आदमी तो मोहताज हो जाता है, वो अपनी रिस्पॉन्सिबिलिटी सही तरह अदा नहीं कर सकता। अगर कोई बाप है बीमार हो जाएगा तो वो बतौर बाप अपनी रिस्पॉन्सिबिलिटीज, अपनी जिम्मेदारियां कैसे पूरी करेगा? उसके बच्चे तो उसको उठा के कभी हॉस्पिटल लेके जा रहे हैं, कभी क्लिनिक लेके जा रहे हैं, कभी उसकी दवाइयां लेकर आ रहे हैं। एक उस्ताद है, वो बीमार हो गया, अच्छा टीचर नहीं बन सकेगा। तो सबसे पहले अपनी सेहत का जरूर ख्याल रखें, ऐसा बंदा सही तरीके से इबादत भी नहीं कर सकेगा। अल्लाह अज़्ज़वजल से आफियत तलब करनी चाहिए, मतलब दीन में फितनों से, बदन में बीमारियों से, माल और अहलो आयाल में आजमाइशों से। सलामती का नाम आफियत है। हदीस पाक का मफहूम है, तुम में से जिसने इस हाल में सुबह की कि उसका जिस्म सलामत हो, उसकी जान अमनो अमान में हो और उस दिन का खाना उसके पास हो, तो गोया उसके लिए दुनिया इकट्ठी हो गई। अब यहां अच्छी सेहत के लिए सुनते हैं वो आदत जो जिगर के लिए नुकसानदेह हो सकती हैं। गौर से सुनिएगा और अगर ये हमें हैं ये आदत तो इनको ठीक करने की कोशिश कीजिएगा। नंबर 1, मुनासिब मिकदार में पानी ना पीना। हमारे जिस्म का 65% पानी पर मुश्तमिल है। ज्यादा पानी इस्तेमाल करने से जहरीले मवाद का इखराज आसान हो जाता है। नंबर 2, स्मोकिंग एंड ओबेसिटी, तंबाकू नोशी या मोटापे से लिवर फैटी हो जाता है, जिगर के ऊपर चर्बी जम जाती है। नंबर 3, चीनी का ज्यादा इस्तेमाल। चीनी का ज्यादा इस्तेमाल जहनी दबाव का सबब बनता है, डिप्रेशन का सबब बनता है। वर्जिश ना करना और बिलखसूस अपनी मर्जी से दवाइयां इस्तेमाल करना, जिसको सेल्फ मेडिकेशन कहा जाता है। याद रखिए, सेल्फ मेडिकेशन ये एक बहुत ही गलत चीज है। आज पूरी दुनिया में सेल्फ मेडिकेशन की वजह से बहुत ज्यादा दवाइयों के अंदर इन्हेतात आ रहा है, दवाइयों का असर खत्म हो रहा है, और ये सेल्फ मेडिकेशन जिगर के लिए और गुर्दे के लिए इंतहाई खतरनाक है। इंसानी दिमाग का सही तरह काम करना भी जिगर के काम पर डिपेंड कर रहा होता है। दिमाग को तो ग्लूकोज चाहिए और वो उसे लिवर फराहम करेगा। याद रखिए, जिगर का एक और काम जो हमने पहले डिस्कस किया वो दवाई की प्रोसेसिंग है, जिगर ही दवाई को कन्वर्ट कर रहा होता है। हेपेटाइटिस दुनिया में बहुत ज्यादा फैले जाने वाला एक मर्ज है। हेपेटाइटिस का मतलब है जिगर की सोजिश, यानी लिवर की इन्फ्लेमेशन, इसको हेपेटाइटिस कहते हैं। हेपेटाइटिस आमतौर पर वो वायरस से होता है, लेकिन इसकी और भी वजूहात हैं जिनमें नशा, जहरीली चीजों का इस्तेमाल, शराब नोशी, दवाइयां वगैरह शामिल है। हेपेटाइटिस की टाइप्स ए, बी, सी, डी और ई है। हेपेटाइटिस ए ये थोड़ी देर के लिए होता है, बड़ा शदीद होता है। बी, सी, डी ये कुछ देर के लिए होता है। और ई, हेपेटाइटिस ई आमतौर पर हमला खवातीन के लिए बहुत खतरनाक होता है। हेपेटाइटिस ए ये गंदे खाने और पानी से होता है, और हेपेटाइटिस ई ये भी गंदगी से होता है। जबकि हेपेटाइटिस बी, सी, डी और ई ये खून की मुंतकली, गंदे आलात जर्राही, इंजेक्शन के जरिए नशे का इस्तेमाल और दीगर ऐसी वजूहात से होता है। इनकी अलामात में थकन, गाढ़े रंग का पेशाब आना, पेट में दर्द, भूख की कमी, वजन की कमी, पीली आंखें, पीली जिल्द वगैरह शामिल है। याद रखिए, हेपेटाइटिस के हवाले से अब इलाज मौजूद हैं। जितनी जल्दी हो सके आप डॉक्टर से रुजू करें। और आपको पता कैसे चलेगा कि हेपेटाइटिस है, इसके लिए टेस्ट होते हैं। हेपेटाइटिस बी और सी का टेस्ट करवा लें। आमतौर पर जो हिफाजती टीके लगाए जाते हैं बच्चों को, उसमें हेपेटाइटिस बी की वैक्सीनेशन शामिल होती है। जिगर के हवाले से अमीर अहले सुन्नत की बड़ी बेहतरीन रहनुमाई हमारे पास है। आप फरमाते हैं कि हम LFT लिवर फंक्शनिंग टेस्ट करवा लें। अगर उसमें कोई प्रॉब्लम आती है फौरन डॉक्टर को दिखाएं। अगर बर वक्त डॉक्टर को दिखा लिया जाएगा तो इसका इलाज आसान हो जाएगा। पानी साफ पिए, पका हुआ पानी पिए यानी उबाल कर पिए। किसी भी सूरत में इस्तेमाल शुदा सिरिंज इस्तेमाल ना करें। किसी और का टूथब्रश या मिसवाक भी इस्तेमाल ना करें। शराब को बुराइयों की मां कहा गया। शराब नोशी बहुत बड़ा गुनाह है और सेहत के लिए बहुत खतरनाक है। ये किताब है मेरे पास 76 कबीरा गुनाह, बड़ी जबरदस्त किताब है, मकतबतुल मदीना ने शाया की है। इसमें कबीरा गुनाहों की लिस्ट है और सफा नंबर 68 पर शराब की नहुस्तों का बयान भी किया गया है। आप इस किताब को मुकम्मल पढ़िए, इंशाअल्लाह सवजल गुनाहों से आगही होगी। जब आगही होगी तो उनको छोड़ने का भी जहन बनेगा। मदनी चैनल देखते रहिए। मदनी चैनल के प्रोग्राम्स मालूमात से भरे हैं, इस्लामी मालूमात हैं आपके लिए, तिब्बी मालूमात हैं। हर हफ्ते को अमीर अहले सुन्नत मदनी मुज़ाकरा फरमाते हैं और रमज़ान में तो दो दो औकात मदनी मुज़ाकरे हो रहे हैं, असर के बाद और इशा के बाद। मदनी चैनल देखते रहिए।